नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2079 साल असार 13 गते सोमबार, आषाढ़ कृष्ण पक्ष चतुर्दशी तिथि, तदनुसार सन् 2022 जून 27 तारीक, नेपाल सम्बत 1142। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा मौजूदा मन्त्री परिषदमा हेरफेर र कार्यविभाजन गर्नुभएको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले मुख्य खबरको रूपमा छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका तर्फबाट मन्त्री रहेका चारजनालाई हटाएर नयाँ मन्त्री नियुक्ति गरिएको हो। एकीकृत समाजवादी पार्टीले मन्त्री परिवर्तन गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका मन्त्री हेरफेर गर्नुभएको हो। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नयाँ नियुक्त हुनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, शहरी विकासमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी प्रसाद खापुङ हुनुहुन्छ। खापुङ यसअघि स्वयं मन्त्रालयमा राज्यमन्त्री हुनुहुन्थ्यो। त्यसै गरी शेरबहादुर कुवर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र हीरा चन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त हुनु भएको छ। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीलाई सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराइने कार्यक्रम छ। यसअघि सो पार्टीका दुईजना मन्त्रीले आइतबार पदबाट राजीनामा दिनुभएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी छाक्रीले पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा तथा विदाई हुनुभएको थियो। आठ महिनापछि शहरी विकास मन्त्रालयबाट विदा हुँदा छाक्री भावुक भई रुनु भएको थियो। आठ महिनाको अवधिमा आफूले उल्लेख्य सुधारको काम गरेको उहाँको दावी थियो। सोही कार्यक्रममा मन्त्रालयका कर्मचारीले झाँक्रीलाई विदाई गरेका थिए। पार्टीले यसअघि नै मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको भए पनि बजेट पारित गर्न केही समय लागेकाले आइतबारदेखि आफू मन्त्रालयबाट विदाई भएको झाँक्रीले बताउनुभयो। फेरि एकीकृत समाजवादीका मन्त्री गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यही प्रसंगलाई नेपाल समाचार पत्रले मन्त्री परिषद हेरफेर, एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेहरूको शपथ आज शीर्षकमा खबर छापिएको छ। सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद पुनर्गठन गर्नुभएको छ। एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णयका कारण उहाँले आठ महिनापछि पहिलो पटक मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आइतबार मन्त्रालयबाट विदाई हुनुअघि पत्रकार सम्मेलन गरी मन्त्रीको हैसियतमा आफूले गरेको कामबाट आफू 90% सन्तुष्ट भएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा पत्र बुझाएपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, म आफ्नो कामबाट 90% सन्तुष्ट रहेको छु, बाँकी अधुरा रहेका कामहरू अब आउने मन्त्रीजीले गर्नुहुनेछ भन्ने आशा लिएको छु। उहाँले नौ महिनामा आफूले धेरै राम्रा काम गरेको दावी गर्दै भन्नुभयो, विमानस्थलहरूको स्तर उन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्ने जस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरू गरेको छु। यसै गरी भीआईपीहरूको हेलिकप्टर उडानमा दुई पायलट अनिवार्य राख्नुपर्ने नियम पनि लागू गराएको छु। पत्रकार सम्मेलनमा उहाँले यो वर्षको बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर आजसम्म बुद्धको जन्म स्थानको बारेमा रहेको भ्रम र अन्यलतालाई चिर्न सफल भएको समेत दावी गर्नुभयो। यसैबीच एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रालयबाट विदाई हुँदा भावुक बन्नुभएको प्रसंगलाई पनि नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। त्यस्तै नागरिक दैनिकले यसै प्रसंगलाई देउवा मन्त्री परिषद पाँचौं पटक पुनर्गठन, नेकपा यसको पुरानो टीम बाहिरियो नयाँ भित्रियो यो शीर्षकमा खबर छापेको छ। नागरिक दैनिकले भने कान्तिपुर दैनिकले अग्रपृष्ठमा पार्टीले सिफारिश गरेको 21 दिनपछि फेरि मन्त्री शीर्षकमा खबर बढ़ाएको छ। राजधानी दैनिकले अन्तत फेरिए चार मन्त्री, कार्यकाल बढ़ीमा पाँच महिना मात्रै शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउन नवीन प्रविधिको विकास र प्रयोग आवश्यक भएको बताउनु भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टद्वारा आइतबार आयोजित 9 राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले प्रचुर प्राकृतिक तथा सांस्कृतिक स्रोत र सम्पदाको सदुपयोग गर्ने खालका प्रविधिको विकास तथा नवीनतम ज्ञानले मात्र नेपालको समृद्धि हुने बताउनुभयो। उहाँले मुलुकमा विद्यमान आर्थिक विपन्न पछौटेपन पूर्वाधारको अभावलाई सम्बोधन गर्ने वैज्ञानिक अनुसन्धान नवीन प्रविधिको पहिचान र विकास गर्नु आजको आवश्यकता भएको बताउनुभयो। नास्टका कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले नवीकरणीय ऊर्जाको क्षेत्रमा हुने अनुसन्धान र उन्नयनले जलवायु परिवर्तन तथा बढ़दो वायु प्रदूषणको नियन्त्रण एवं जैविक विविधता संरक्षणमा सहयोगी हुने अपेक्षा लिएको बताउनुभयो। उहाँले राष्ट्रभित्र गरिने प्रत्येक वैज्ञानिक अनुसन्धान र प्राविधिक क्रियाकलापलाई शिक्षा, स्वास्थ्य, संचार, ऊर्जा, यातायात, सुरक्षा तथा कृषि जस्ता महत्वपूर्ण क्षेत्रको प्रवर्धनसँग जोड्न आग्रह गर्नुभयो। उहाँले बेला बेला आयोजना गरिने सम्मेलनबाट राष्ट्रको वैज्ञानिक तथा प्राविधिक दक्षता अभिवृद्धि गरी समाजको आवश्यकता र माग अनुरूपका परिणाममुखी प्रविधिको प्रवर्धन र विकासमा टेवा पुग्ने बताउनुभयो। समृद्धिका लागि नवीन प्रविधि आवश्यक प्रम शीर्षकमा गोर्खापत्र दैनिकले खबर बनाएको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा ओटीपी नै बाइपास शीर्षकमा खबर छापेको छ। अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वान टाइम पासवर्ड ओटीपी नै असुरक्षित बन्न थालेको छ। सेवा प्रदायकले उपलब्ध गराएको सर्टकोटबाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको हो। पछिल्लो समय जीमेल, फेसबुक जस्ता कम्पनीबाट प्राप्त हुने केही ओटीपी प्रयोगकर्ताले नेपालका मोबाइल नम्बरबाट प्राप्त गर्न थालेका छन्। यसअघि सम्बन्धित कम्पनीकै नाम र सर्ट कोडबाट प्राप्त हुने त्यस्ता ओटीपी व्यक्तिगत नम्बरबाट आउन थालेपछि प्रयोगकर्ता भयमा रहेका छन्। पछिल्लो समय 9829264929859508 9825599747 जस्ता मोबाइल नम्बरबाट यस किसिमको ओटीपी आउन थालेको छ। यस्ता नम्बरको संख्या दर्जनौ पुगिसकेको छ। अन्तर्राष्ट्रिय गेटवे मार्फत प्राप्त हुने यस्ता ओटीपी एसएमएस बीचमा नै बाइपास गरेर सेवा प्रदायकलाई छल्दै व्यक्तिका नम्बरबाट प्राप्त हुने गरेका छन्। यसले प्रयोगकर्ताको महत्वपूर्ण डेटा पहुँच राख्न सक्ने गम्भीर अवस्था सृजना हुने साइबर सुरक्षा विज्ञ विजय लिम्बु बताउनुहुन्छ। एसएमएस बाइपास गर्नेले ओटीपीमा पहुँच राख्ने भएकाले त्यसबाट प्रयोगकर्ताको गोपनीयता बाहिरिन सक्ने जोखिम सधैँ हुन्छ। उहाँले भन्नुभयो, यस्तोमा पठाउनेलाई ओटीपी पुगे नपुगेको निश्चित पनि नहुने उहाँले बताउनुभयो। केही समय अघि उहाँ आफैले पनि जीमेल लगइन गर्दा नेपालको मोबाइल नम्बरबाट ओटीपी प्राप्त भएपछि त्यो प्रयोग गर्ने कि नगर्ने भन्ने दुविधामा पर्दै प्रयोग गरेको सुनाउनुभयो। ओटीपी नै बाइपास गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। आइतबार प्रतिनिधि सभा बैठकको कार्यसूचीमा थियो नीति तथा अनुसन्धान प्रतिष्ठान सम्बन्धी विधेयक। स्वास्थ्य, शिक्षा, रोजगारी, गरीबी निवारण, वातावरण, प्रशासन, वैदेशिक सम्बन्ध जस्ता विषयमा अध्ययन गर्ने यो प्रतिष्ठान सम्बन्धी विधेयक देशकै भविष्यका लागि महत्वपूर्ण पनि हो। तर सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा गणकपूरक संख्या पुगेन। संसदमा गणपूरक संख्या भनेको 51% होइन, 1/4 मात्र हो। 275 सांसद भएको सभामा 69 सांसद पनि उपस्थित नभएकाले बैठक नै स्थगित गर्नुपर्यो। गणकपूरक संख्याको ख्यालै नगरी बैठक चलाउँदै आएका सभामुख अग्निप्रसाद सापकोटाले आइतबार पनि पातलो उपस्थितिमै प्रतिष्ठान सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभयो। प्रस्तावको पक्षमा हुनेहरूलाई हुन्छ र विपक्षमा नहुनेलाई हुन्न भन्न आग्रह गर्नुभयो। यति नै बेला एमाले सांसद झपट रावलले बोल्ने समय माग्नुभयो। सभामुखले रावललाई आग्रह गर्दै भन्नुभयो, पास भएको छैन, बस्नुहोस्। सभामुखले बारम्बार बस्न आग्रह गरे पनि रावलले समय मागिरहनुभयो, तर उहाँले अडान नछाडेपछि सभामुखले समय दिनुभयो। प्रस्ताव निर्णयार्थ पेश गर्दा कोरम नपुगेको दावी गर्दै संसदको नियम अनुसार उपस्थित सांसदको संख्या यकिन गर्न रावलको माग थियो, संसद नै नजाने नेता जनतामा कसरी जान्छन्, जननिर्वाचित सदनलाई उपेक्षा गर्नेमा देउवा ओली र दाहाल नै अग्रपंक्तिमा, अरू सांसद पनि हाजिर जनाएर भत्ता सुरक्षित गरी बंक हान्छन्, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी 30 कार्तिकमा एकै चरणमा गर्ने गरी सरकार समक्ष अनौपचारिक प्रस्ताव गरेको छ। आयोगले केही दिन यता भएका अनौपचारिक संवाद का क्रममा सरकार पक्षसँग 165 वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा 30 कार्तिकमा एकै चरणमा निर्वाचन गर्ने गरी प्रस्ताव गरेको हो। 165 वटै निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले आन्तरिक तयारी गरेको छ। अनौपचारिक रूपमा आयोगले निर्वाचनका लागि सरकार समक्ष 30 कार्तिकको मिति समेत प्रस्ताव गरिसकेको छ। निर्वाचन आयोग स्रोतले भन्यो, आयोगले छिटोभन्दा छिटो निर्वाचनको घोषणा गर्न सरकार समक्ष दबाव समेत बढ़ाउन थालेको छ। आयोगले हाल मतदाता नामावली संकलनको काम धमाधम जारी राखेको छ। निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन कार्य स्वत रोकिने भएकाले नामावली संकलनतर्फ भीड़ कम हुँदै गएपछि असार तेस्रो सातासम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर औपचारिक रूपमा नै मिति प्रस्ताव गर्ने आयोगको तयारी छ। निर्वाचन मिति घोषणाका लागि दबाव बढ़ाउँदै आयोग 30 कार्तिकमा गर्न अनौपचारिक प्रस्ताव राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईं त्यतिबेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक, श्रमिक आपूर्तिकर्ता र रोजगार दाता सजग बनौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। हैजा संक्रमित 12 पुगे, दैनिक झाडा पखालाका 250 बिरामी, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। काठमाडौँ उपत्यकामा आइतबार थप 3 जनामा हैजा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या 12 पुगेको राष्ट्रिय एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार पाटन र स्टार अस्पतालमा उपचार गराइरहेका क्रमशः 2 र 1 जनामा हैजा पुष्टि भएको हो। यसअघि 9 जनामा हैजा पुष्टि भएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा हालसम्म 6 जना हैजा संक्रमितलाई भर्ना गरिएको छ। भर्ना भएका मध्ये 4 जना डिस्चार्ज भएका छन् भने 2 जनाको उपचार भइरहेको छ। जुका एक पुरूष र चन्दागिरीकी एक महिलाको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिनुभयो। बागबजार, डेली बजार, बुढा निलकन्छ, बल्खु, बालाजु, नैकाप, कपन, सानेपाबाट झाडा पखालाको उपचार गर्न अस्पताल पुगेका मध्ये 12 जनामा हैजाको जीवाणु पाइएको हो। सिन्धुपाल्चोकबाट उपचार गराउन आएका 1 जनामा पनि हैजाको जीवाणु पाइएको छ। हैजा पुष्टि भएका मध्ये केहीले धाराको पानी नौमालिकन पिउने गरेको र केहीले जारको पानी पिउने गरेको बताएको उपचारमा संलग्न सरुवा रोग अस्पतालका चिकित्सक डाक्टर किजन महर्जनले बताउनुभयो। बिरामीसँग बुझ्दा 1 जनाले जारको पानी पिएको देखियो, अरूले नौमालिकन धाराको पानी पिएको पाइयो। उहाँले भन्नुभयो, झाडा पखाला प्रभावितले प्रयोग गरिरहेको जार र धाराको पानीको नमूना परीक्षण गर्दा दुवैमा हैजा गराउने जीवाणु इकोलाई भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डुका प्रमुख वसन्त अधिकारीले बताउनुभयो। प्रभावितहरूको व्यक्तिगत सफाई सामान्य रहे पनि पानीको स्रोतबाटै झाडा पखाला फैलिरहेको पाइएको अधिकारीको भनाइ छ। हैजा संक्रमित 12 पुगे। दैनिक झाडा पखालाका 250 बिरामी नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। हैजाकै प्रसंगलाई नेपाल समाचार पत्रले पनि अग्रपृष्ठमा छापेको छ। हैजा नियन्त्रणमा महानगरको सतर्कता शीर्षकमा राजधानीमा हैजा फैलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ। काठमाण्डू र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणमा अपील गरेको छ। आइतबार 12 जनामा हैजा संक्रमण देखिएको थियो। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार हालसम्म 17 जनामा हैजा पुष्टि भएको छ। हैजाबाट जोगिन के गर्ने भनेर पनि नेपाल समाचार पत्रले लेखेको छ। सकेसम्म उमालेर वा क्लोरिन हालेर मात्रै पानी पिउने, खाना खानु अघि खाएपछि दिसा पिसाब गरिसकेपछि साबुन पानीले हात राम्रोसँग धुने, सरसफाईमा ध्यान दिने, चटपटे पानीपुरी लगायतका फुटपाथका खानेकुरा नखाने, एकअर्काको खाना बाँडेर नखाने, पानीको स्रोत इनार कुवा पोखरी सफा गर्ने, झाडा पखाला लाग्न साथ जीवनजल खाने, सकभर एन्टीबायोटिक नखाने, झोलिलो पदार्थ सेवन गर्ने नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। कान्तिपुर दैनिकले हैजालाई हेलचेक्राई नगरौं शीर्षकमा सम्पादकीय छापेको छ। काठमाण्डु उपत्यकामा भित्रभित्रै हैजा फैलिरहेको केही दिन भइसक्यो। बागबजार, डिल्ली बजार, सानेपा, कालोपुल, कपन, बल्खु, बालाजु, बोहराटार र थानकोटमा यसका बिरामीहरू देखिएका छन्। वर्खा लागेसँगै पानीजन्य संक्रमणहरू फैलिरहेको अवस्थामा हैजा देखिनु र यसका बिरामी धेरैतिर भेटिनु चिन्ताको विषय हो। सरकार र नागरिक दुवै मा सतर्क नभएमा भोलि यसले महामारीको रूप लिन पनि सक्छ, कान्तिपुर दैनिकले सम्पादकीय बनाएको छ। राजधानी दैनिकमा ढुक्क भएर सुरक्षा दिने परिस्थिति निर्माण गर शीर्षकमा सम्पादकीय छापिएको छ। मनसून शुरू भइसकेकाले बेला बेलामा भारी वर्षा हुन थाले पनि भाडाको घरको छानो पानी चुहिने भएकाले बैतडी गोकुलेश्वर प्रहरी चौकीका प्रहरी सुरक्षाकर्मीले निकै शास्ति बेहोरिरहेका छन्। पानी पर्न थालेपछि कोठाभित्र पानी चुहिने हुनाले प्रहरी सुरक्षाकर्मी न त राम्रोसँग निदाउन सक्छन्, न त ढुक्क भएर ड्यूटी गर्न सक्छन्। चिसा कोठा, जीर्ण शौचालय, टाढाको पानीधारा र खानपिनमा समस्या भएकाले प्रहरी आफै समस्यामा छन्। यो प्रहरी चौकीले हेर्नुपर्ने र सुरक्षा दिनुपर्ने भौगोलिक क्षेत्र धेरै ठूलो छ। प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा रहेको प्रहरी परिवारमा भूगोल अनुसार कम्तीमा थप 10 जनाको दरबन्दी आवश्यक रहेको छ, राजधानी दैनिकले सम्पादकीय बनाएको छ। यता नेपाल समाचार पत्रमा सरकारको अस्थिर मानसिकता शीर्षकमा सम्पादकीय छापिएको छ भने अन्नपूर्ण पोस्टमा ऐलानी शहरका अहम प्रश्न शीर्षकमा सम्पादकीय छापिएको छ। त्यस्तै नागरिक दैनिकले इन्धनमा न्यायचित कर शीर्षकमा सम्पादकीय बनाएको छ। अहिलेको अवस्थामा सरकारसँग 6 महिना बराबरको वस्तु तथा सेवा खरिद गर्न पुग्ने विदेशी मुद्रा संचित छ। यो भनेको हाम्रो जस्तो मुलुकका लागि सबैभन्दा तल्लो तहमा झरेको अवस्था हो। अर्कोतिर यो वर्ष आयात धेरै उच्च बिन्दुमा पुगिसकेको छ। अहिले नै 16 खर्ब भन्दा बढ़ी व्यापार घाटा पुगेको छ। यस्तोमा इन्धनमा कर कटौती र उपभोगमा हुने वृद्धिले तत्कालका लागि मुलुकको हित गर्ने देखिँदैन, नागरिक दैनिकमा सम्पादकीय छापिएको छ। गोर्खापत्र दैनिकले उपभोक्तालाई राहत शीर्षकमा सम्पादकीय बनाएको छ। मूल्य वृद्धिमा सवारी भाड़ा दरको योगदान 35% सम्बन्धित क्षेत्रका जानकारहरूले सार्वजनिक गरिरहेका बेला 20% भन्दा बढ़ीले पेट्रोलियम पदार्थको भावमा कमी आउँदा सोही अनुरूपले कमी आउनु सामाजिक न्याय हो। बजार भावमा कमी आउन सकेन भने पेट्रोलियम पदार्थको मूल्य घट्नु आम उपभोक्ताका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात जस्तै हुनेछ। पेट्रोलियम पदार्थको घटेको भावको सकारात्मक प्रभाव बजारमा परेको छैन भन्ने सम्बन्धमा पनि नियमन तथा अनुगमन गर्न जरूरी छ, उपभोक्तालाई राहत शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ भने कारोबार दैनिकले इन्धनको मूल्य समायोजन मार्फत महँगी नियन्त्रण शीर्षकमा सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग। जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि शीर्षकमा नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। विशेष अवस्थामा अनुमति लिएका बाहेक संसारभरका विमानस्थलको रनवेमा कोही पनि हिँड्न पाउँदैनन्। तर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापन यति भद्रगोल छ कि कर्मचारी रनवेबाट ओहोर दोहोर गर्छन्। आइतबार कुवेतबाट 107 यात्रु बोकेर आएको जहाज त्यही लापरवाहीका कारण झण्डै विमानस्थलमा दुर्घटना भएको थियो। तर पाइलटले तत्काल जहाज आकाशतिर फर्काएर दुर्घटना हुनबाट जोगाए। बिहान 3:20 कुवेतबाट आएको जजिरा एयरलाइन्सको विमान J9541 अवतरण हुने लागेको थियो। विमान लगभग रनवे नजिकै पुगिसकेको थियो तर केही व्यक्ति रनवेमा हिँडिरहेको देखेपछि पाइलटले तत्कालै विमान ओभरसुट गरे र विमानस्थलको गैर जिम्मेवारी प्रति टावरलाई जानकारी गराए। जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। दुई वर्षपछि विधायकी प्रक्रिया पुनः प्रारम्भ गर्दा संसदमा भने प्रस्ताव निर्णयार्थ पेशका लागि आवश्यक न्यूनतम संख्या नै अभाव भएको प्रसंगलाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा लागू औषध ट्रान्जिटको जोखिममा नेपाल शीर्षकमा पनि खबर बनाएको छ। करिब 5 केजी लागू औषध हिरोइन सहित बौद्धबाट तान्जानियाका नागरिक अब्दुल्लाह अबुलेकी असार 3 गते पक्राउ परे। दक्षिण अफ्रिकाको जोहान्सबर्गबाट दुबई हुँदै काठमाण्डु आएका अबुलेकीलाई लागू औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाण्डुको बौद्ध स्थित एक होटलबाट 4 केजी 900 ग्राम हिरोइन सहित नियन्त्रणमा लिएको हो। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा बंगलादेशको पद्मा सपना शीर्षकमा खबर छापेको छ। विश्व ब्याङ्कले सन् 2012 जुन 29 वेबसाइटमा वक्तव्य सार्वजनिक गर्दै बंगलादेशको पद्मा बहुउद्देश्य पुल परियोजनाको रीड सम्झौता रद्द गराएको जनाएको छ। भ्रष्टाचारको आरोप लागेपछि विश्व ब्याङ्कले 1.2 अर्ब अमेरिकी डलरको अन्तर्राष्ट्रिय विकास संघ आईडी अन्तर्गतको सम्झौता रद्द गरेपछि एसियाली विकास ब्याङ्क र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका समेत परियोजनाबाट अलगिएका छन्। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। राजधानी दैनिकले अग्रपृष्ठमा पोखरामा केही दिनदेखि परेको भारी वर्षाले सड़क भासिनुको साथै एउटा घरमा क्षति पुगेको प्रसंगलाई अग्रपृष्ठमा छापेको छ। बुढा नीलकण्ठ मन्दिर नजिकैको सड़क भासिएको हो। साथै नजिकैको कोन कास्ट फर्निचर उद्योग रहेको घरमा क्षति पुगेको छ। वडाध्यक्ष देवकृष्ण पराजुलीका अनुसार शनिबार राति 1 बजेदेखि सड़क केही मात्रामा भासिएकोमा भारी वर्षाका कारण बिहान 5 बजेतिर आवत जावत रोकिने गरी भासिएको हो। किन भासियो पोखरा बजारमै सड़क? राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। राजधानी दैनिकले नै अग्रपृष्ठमा राजस्व छली प्रकरण मेयर सहित 21 जना विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा खबर बनाएको छ। पृष्ठमा आमाको मृत्युपछि विचल्ली 5 बाल बालिकाको छैन सहारा शीर्षकमा खबर छापेको छ। आमाको 28 वर्षकै उमेरमा निधन भयो। बुवाले अर्को विवाह गरी कान्छी आमाको साथमा भारत पलायन भएका दुवैको अत्तोपत्तो छैन। 5 जनामध्ये सबैभन्दा ठूलो को उमेर मात्रै 13 वर्ष छ। अरू कलिला भाई बहिनीको स्याहार गर्न मुगु छायानाथ रारा नगरपालिका 11 रुवा गाउँका 13 वर्षीय विशाल दमाई सक्दैनन्। गाउँमा मागेर ल्याएको चामल पिठो हजुरबुवाले जसो तसो पकाउँछन्। छाक टरेको छ, दिन कटेको छ, तर भविष्य अनुल छ। विशाल सहित 5 बाल बालिकाको आमाको निधनपछि बिचल्लीमा छन् उनीहरू। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रिया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।